अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा निशु जोशी र प्रिया स्मृति ढकालको हार्दिक स्वागत छ। पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
नेपालगञ्जको एक बाल मैत्री विद्यालयमा विद्यार्थीलाई यातना, शिक्षिका गङ्गा श्रेष्ठद्वारा बालकको टाउकोमा क्लिपबोर्ड प्रहार।
सामाजिक सद्भाव जोड्न बाँके गङ्गापुरका अगुवाहरू एक ढिक्का, मङ्सिर 27 गतेपछि असहज बनेको मटिएको अवस्था सामान्य।
कर्णालीमा उपकरण अभावले उपचार विधि भगवान भरोसामा, स्वास्थ्यमा व्यथिति, जनस्वास्थ्य कार्यालय बाँकेमै औषधिको अभाव।
र चन्दनाथ मूर्ति चोरी प्रकरण, 7 धारणी चाँदीको मूर्ति अझै भेटिएन, 5 महिनाको अवधिमा 500 बढी पर्यटक रुकुमको स्यारभुताल पुगे।
साना तथा मझौला कृषक आयस्थिर वृद्धि आयोजनाको कृषि व्यवसाय अनुदान सहयोग मार्फत आधुनिक मौरी पालनका लागि कृत्रिम आधार चाका उत्पादन तथा बजारीकरण उपआयोजना सञ्चालन गर्न अनुदान वर्ग 3 अन्तर्गत सम्झौता भए बमोजिम क्रियाकलाप भइरहेको छ। मध्य र सुदूर पश्चिममै मैनलाई प्रशोधन गरी उत्पादित कृत्रिम आधार चाका उत्पादन भइरहेको पनि सहर्ष जानकारी गराउँदछौ। शुद्ध मह मौरी सम्बन्धी सम्पूर्ण जानकारी चाहिएमा सम्पर्क गर्नुहोला। ओम शिवशक्ति मौरी पालन उद्योग, कोहलपुर 11, प्रोपाइटर पुरमल बस्नेत। मोबाइल नम्बर 98483-51025। महासेवन दीर्घ जीवन।
अब पश्चिम डायरी विस्तारमा, सुरुमा नेपालगञ्जको एक बाल मैत्री विद्यालयमा यातनाको प्रसङ्ग छ। शिक्षिकाले क्लिपबोर्ड प्रहार गर्दा युकेजीमा अध्ययन गर्ने बालकको टाउको फुटेको प्रसङ्ग। नेपालगञ्ज बालमैत्री विद्यालयका शिक्षिकाको कुटाइबाट घाइते 6 वर्षीय बालक अमृत सिंहको टाउकोमा 3 टाँका लगाइएको छ। उनी नेपालगञ्ज 5 स्थित बालमैत्री विद्यालयको युकेजीमा अध्ययनरत छन्। बालकले नेपालगञ्ज लेख्न नजानेको झोकमा शिक्षिका गङ्गा श्रेष्ठले टाउकोमा क्लिपबोर्ड प्रहार गरेको बताइएको छ। क्लिपबोर्डको चोटले टाउकोमा गम्भीर चोट लागेपछि नेपालगञ्ज स्थित शिक्षण अस्पतालमा बालकको उपचार भइरहेको छ। प्रहरीका अनुसार बालकको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारका क्रममा चिकित्सकले 3 टाँका लगाएका छन्। घाइते बालकको टाउकोमा सिटीस्क्यान हुन सकेको छैन। चोटका कारण बालक रोइरहने र उपचार गराउन नमान्दा समस्या भएको काका महेशले बताउनु भएको छ। विद्यालयका प्रिन्सिपल विपिन गौतमले शिक्षिकाको कुटाइबाट बालक घाइते भएको स्वीकार गर्नुभएको छ। उहाँले विद्यार्थीलाई घाइते हुने गरी कुट्ने शिक्षिकालाई कारवाही गर्ने जानकारी पनि दिनुभयो। आजको कान्तिपुरमा खबर छ।
समुदायभित्र कायम रहेको सद्भाव बिगार्न केही तत्त्वले पटक पटक प्रयास गरिरहेको छ, तर राजनैतिक, सामाजिक र धार्मिक अगुवाको सक्रियताले त्यस्ता तत्त्वहरू आफै असफल भइरहेका छन्। गाउँमा व्यक्तिगत रूपमा हुने विवादलाई जोडेर धार्मिक तथा सामाजिक सम्बन्ध बिगार्न खोज्ने तत्त्वबाट गङ्गापुरका राजनैतिक, सामाजिक र धार्मिक अगुवा एक ढिक्का छन्। यो काममा गङ्गापुरका राजनैतिक तथा सामाजिक अगुवा मुआरक अली मुकेरी, शालिकराम यादव, भोलाप्रसाद मौर्य र धार्मिक सुर्खेत गाविसभित्र सद्भाव बलियो बन्दै गएको छ। व्यक्तिगत रूपमा भएका झगडामा कहिलेकाहीँ धर्मलाई जोड्ने काम हुन्छ, त्यसमा हामी सबैले मिलिजुली समाधान गर्छौं, राजनैतिक कर्मी शालिकराम यादवले भन्नुभयो। गङ्गापुरमा विभिन्न धर्म समुदायको मिश्रित बसोबास रहेको छ। कहिलेकाहीँ समाजमा हुने विवादलाई राजनैतिक दल, समाजसेवी र धार्मिक अगुवा मिले दुवै पक्षलाई सहमतिमा ल्याउने गरेका छन्। स्थानीय राजनैतिक अगुवा मुकरक अली मुकेरी भन्नुहुन्छ, हाम्रो गाविसमा धार्मिक र सामाजिक सद्भाव धेरै बलियो छ, व्यक्तिगत रूपमा हुने झगडाले सद्भाव बिगार्न दिँदैनौ। गाविसका राजनैतिक दल, समाजसेवी, धार्मिक अगुवा लगायतलाई सामाजिक सद्भावका विषयमा एकताबद्ध गरिएको छ। गत मङ्सिर 27 गते 2 व्यक्ति बीचको झगडाले सामाजिक सद्भावमा असर पुर्याए पनि अहिले मटिहियाको अवस्था सामान्यतर्फ उन्मुख छ। यहाँका राजनैतिक तथा सामाजिक अगुवाले धार्मिक सद्भाव बलियो बनाउन सक्रियता देखाइरहेका छन्। सद्भाव दैनिकमा खबर छ।
प्रसूति व्यथाले च्यापेको चार दिनसम्म पनि उपचार नपाएपछि तीन सताअघि कालीकोटको धौलाघो पाँच राडु निडाकी सत्र वर्षीय किस्मत जैसी नेउपानेको ज्यान गयो। प्रसूति व्यथा लागेको चार दिनपछि मात्र उहाँलाई जिल्ला अस्पताल मानमा पुर्याइयो। दक्ष चिकित्सक र उपकरण अभावमा राम्रो उपचार नपाएर उहाँको मृत्यु भयो। कालीकोटमा एक जिल्ला अस्पताल, एक प्राथमिक स्वास्थ्य केन्द्र र 28 स्वास्थ्य चौकी छन्। स्थानीय स्तरबाट केही औषधि खरिद गरिए पनि केन्द्र र क्षेत्रीय कार्यालयले दिने औषधि दुई वर्षदेखि आएको छैन। गाउँका स्वास्थ्य संस्थामा माग फारम भरे जति औषधि कहिले नगएको स्वास्थ्य कर्मीको गुनासो छ। कर्णालीका गाउँमा मात्र होइन, सदरमुकाम र वरपरका स्वास्थ्य संस्थामा पनि स्वास्थ्य कर्मी नियमित बस्दैनन्। त्यसमाथि उपकरण अभावले उपचार विधि भगवान भरोसामा चलिरहेको छ। उपचारकै लागि कालीकोट, मुगु, डोल्पा र हुम्लाका बिरामी नेपालगञ्ज, सुर्खेत, काठमाडौँ लगायतका सहरी क्षेत्रमा रिफर गर्नुपर्ने बाध्यता छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान खुलेपछि जुम्लामा भने स्वास्थ्य केही सहज बन्दै गएको छ। कर्णाली मात्र होइन, सुगम बाँकेमा समेत औषधिको अभाव रहेको छ। सर्वसाधारणका लागि निशुल्क औषधि उपलब्ध गराउने जिम्मेवारी पाएको बाँके जनस्वास्थ्य कार्यालयमै लामो समयदेखि औषधि अभाव भएको हो। यसबाट निशुल्क औषधि उपचार सम्बन्धी सरकारी निर्णय कार्यान्वयनमा कठिनाई भएको छ। केन्द्रले 70% औषधि किनेर लै जिल्लामा पठाउनु पर्ने प्रावधान छ, तर पर्याप्त औषधि नपठाइदा अभाव भएको हो। हामीले वर्षमा जम्मा 55 लाख औषधि किन्न पाउँछौँ, 25 लाख औषधि क्षेत्रले किनेर पठाउँछ। त्यसैले सरकारले निशुल्क दिने भनेका सबै प्रकारका औषधि दिन किन्न सम्भव नभएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्गाले बताउनुभयो। उहाँले भन्नुभयो, हालकै औषधि किनेका छौँ, माग भएअनुसारको पर्याप्त औषधि हामीसँग छैन। उहाँका अनुसार बाँकेका लागि केन्द्रबाट 2 करोडको औषधि आवश्यक पर्छ। आजको कान्तिपुरमा खबर छापिएको छ। यस्तै नागरिक पश्चिमेलीमा मुगुमा सरकारले सर्वसाधारणलाई निशुल्क उपलब्ध गराउँदै आएको औषधि ग्रामीण क्षेत्रमा नपुगेर बीच बाटोमै हराउने गरेको पाइएको छ। जिल्लाबाट पठाइएको औषधि कहाँ जान्छ भन्ने कुरा रहस्यमय बनेको र यसबारे खोजी नीति गर्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको खबर आजको नागरिक पश्चिमेलीमा छापिएको छ।
जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएको 7 धारणी चाँदीको दत्तात्रेय मूर्ति अझै भेटिएको छैन। दत्तात्रेय मूर्ति 2024 भक्तजनले चढाएको सिक्का सङ्कलन गरेर निर्माण गरिएको थियो। स्थानीय लुटे सुनार सहितका 4 जनाले बनाएको सो मूर्ति सबैको आकर्षणको केन्द्र थियो। पुजारी ओमकार गिरीको पालामा बनेको त्रिमूर्ति आकारको दत्तात्रेय मूर्तिको 3 शिरमा सुनका टोपी थिए। मूर्तिमा रहेको चाँदीको मात्रै 12,49,000 रुपियाँ पर्छ। सुनको टोपीको मूल्य जोड्दा निकै बहुमूल्य हुने गुठी समितिका अध्यक्ष गौरी नन्द आचार्यले बताउनु भएको छ। त्यो मूर्ति अझै पनि भेटिएको छैन। आजको नागरिक दैनिकमा खबर छ।
पश्चिम डायरीमा वन संरक्षणमा स्थानीय चासो
संरक्षण गर्दै गइसकेपछि अहिले चाहिँ त्यहाँ मान्छे छिर्न नसक्ने जस्तो घना जङ्गल भइसकेको छ।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
अन्तर्राष्ट्रिय प्रविधि र डिजाइनको साथमा टिसा ज्वेल्स एन्ड डायमन्ड्स प्रस्तुत गर्दछ पारम्परिक सुनका गहनाहरू।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जय ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081523128।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081414007 र 98482363899।
प्रस्तुत छ विश्वविख्यात अमेरिकन ब्रान्ड इनफोकसका आकर्षक तथा भरपर्दो स्मार्टफोनहरू। इनफोकसका स्मार्टफोनहरू विश्वकै सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स निर्माता कम्पनी फक्सकनद्वारा निर्माण हुने भएकाले ढुक्क भई आज खरिद गरी लेटेस्ट प्रविधिको उपयोग गर्नुहोस्। नजिकैको मोबाइल विक्रेतामा आजै सम्पर्क गर्नुहोस्। इनफोकस, कीप योर लाइफ अलवेज इन फोकस।
नेपालगञ्जका लागि आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ नेपालगञ्ज। सम्पर्क नम्बर 98582580877।
के गर्न लाग्नु भएको दाई?
के गर्नु नि बहिनी, आफ्नो उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा पठाउन लागेको नि।
ए, त्यसो भए तपाईँले खाद्य उद्योग सञ्चालन गरी खाद्य उत्पादनहरू बजारमा बिक्री गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जबाट खाद्य अनुज्ञापत्र लिनु भएको छ त?
अह, छैन त, लिनु पर्छ र भने।
याद गर्नुहोस्, तपाईँले सञ्चालन गर्नुभएको व्यवसायमूलक खाद्य उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गर्न अगावै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा विभागबाट जारी गरिएको खाद्य अनुज्ञापत्र समयमै लिएर त्यस्तो अनुज्ञापत्र प्रत्येक वर्ष नवीकरण गरेर मात्र उद्योग सञ्चालन गर्नुहोला। यदि यस्तो प्रावधानको व्यवस्था गरी अनुज्ञापत्र नलिएर वा नवीकरण नगरी खाद्य उद्योग सञ्चालन गरी उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गरिएको पाइएमा कानुन बमोजिम त्यस्ता खाद्य उद्योग बन्द गर्नेसम्मको कानुनी कारवाही हुन सक्ने बेहोरा जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि नेपाल सरकार कृषि विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँके।
साँझ पनि डक्टर, बिहान पनि डक्टर, दिउँसो डक्टर, राति पनि डक्टर, त्यहाँ त कुरै नगर।
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
चौबिसै घन्टै स्वास्थ्य उपचार गर्नको लागि खजुरा पोलिक्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न 24 घंटा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा
एक्सरे, भिडियो एक्सरे, 24 घंटा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपीडी सेवा।
रगत, दिशा पिसाब तथा थायराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
सम्पर्क फोन नम्बर 081-560-063। खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाटे।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्ण सर एफएम डट ओआरजी डट एनपीमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो वीएमआई ग्रुपको उत्कृष्ट उत्पादन।
कुनै बेला उराट र उजाड लाग्ने डाँडा र भिरभाकाहरू स्थानीयको अगुवाईमा संरक्षण गर्न थालिएपछि हराभरा भएका छन्। वन संरक्षणबारे हुने फाइदा र आवश्यकता थाहा पाएपछि स्थानीयको अगुवाईमा संरक्षण गरिएका त्यस्ता उजाड भिरभाका अहिले घना जंगलमा परिणत हुँदै गएका छन्। स्थानीयको अगुवाईमा संरक्षण गरिएका बाँकेका कैयन सामुदायिक वनहरू नमुना बन्दै गएका छन्। सुनौ यो रिपोर्ट।
2032 सालसम्म घरमाथिको त्यो घना जंगल नाङ्गो बन्ला भनेर बाँके बिनौनाका बालकृष्ण थारूले कहिले सोच्नु भएको थिएन। तर त्यसको चार वर्षपछि 36 सालको जन्मत संग्रहका बेला हेर्दा हेर्दै वन पुरै नाङ्गो बन्यो।
2032 सालदेखि पहिला त यति घना थियो, यति ठुलो जंगल थियो, त्यसमा चाहिँ वन्य जन्तुहरूको धेरै थिए। तर 2036 सालको जन्मसङ्ग्रहको बेला त्यस बेला चाहिँ वनमाथि नै प्रहार हुन्थ्यो र जङ्गल विनाश गरिन्थ्यो। त्यसले गर्दाखेरि 2036 साल, 2046 साल गर्दै चाहिँ जङ्गल विनाश भयो।
जब मुलुकमा परिवर्तनको आन्दोलन चल्थ्यो त्यति बेला जङ्गल अतिक्रमण बढ्ने गर्थ्यो। 2046 सालको आन्दोलनमा जङ्गल झनै सका भयो। घरमाथिको घना बस्ती उजाड बनेपछि 62 वर्षीय थारूकै अगुवाईमा 2048 सालमा गाविस स्तरीय समिति बनाएर संरक्षणको पहल थालियो। करिब 20 वर्षको संरक्षण प्रयासपछि कन्यश्वरी सामुदायिक वन अहिले जिल्लाकै नमुना बनेको छ।
अहिलेको अवस्थामा जस्तै अब यो बन्डेल भन्ने, त्यसपछि हात्ती पनि कहिले काहीँ आउने गर्छ, वर्षमा एकचोटि दुईचोटि हात्ती पनि आउँछ। हाम्रो समूहबाट नै हाम्रो चाहिँ वन गोष्ठी गर्ने कार्य हामी गर्छौँ। छुट्टै उपसमिति बनाएका छौँ अनि उसले प्रत्येक हप्तामा चाहिँ गोष्ठी गर्ने कार्य गर्छ। अनि शनि शनिबार चाहिँ हामीले सबै कार्य समितिका पदाधिकारीहरू शनिबार सबैले जान्छौँ गोष्ठी।
कन्यश्वरी त एउटा प्रतिनिधिमूलक सामुदायिक वन हो। अहिले जिल्लाका सयौं त्यस्ता उजाडिला भिरपाकाहरू हराभरा भएका छन्। बागेश्वरी सामुदायिक वन उपभोक्ता समूह गठन गरी 2051 सालदेखि वन जोगाउन सुरु गरेका बैजापुर 4 र 5 नम्बरका स्थानीय अहिले आफ्नो वन देखेर आफै दङ्ग छन्। समूहका अध्यक्ष मिनबहादुर चौधरी।
2051 सालतिर नाङ्गो डाँडा थियो, पुरा ठुला ठुला त्यो केही 10-20 रुख मात्र त्यो गर्न सक्ने खालका रुखहरू थिए। र त्यसपछि 51 सालतिरबाट स्थानीय समुदायले केही संरक्षणमा चासो दिँदै उसलाई संरक्षण गर्दै गइसकेपछि अहिले चाहिँ त्यहाँ मान्छे छिर्न नसक्ने जस्तो घना जङ्गल भइसकेको छ।
सामुदायिक वनको महत्व, यसले दिने फाइदा लगायतका बारेमा स्थानीयमा जागरूकता आएसँगै वन संरक्षण, संवर्धन र व्यवस्थापन सहज बन्दै गएको छ। कम्दी स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहका निवर्तमान अध्यक्ष खिमा बुढाथोकी।
वन जगाउनु पर्ने रहेछ, हामीलाई स्वच्छ वातावरण चाहिन्छ, वन नभए हामीले यस्ता दुःखहरू भोग्नु पर्यो, घाँस दाउरा टाढा भयो होइन, यस्ता कुराहरू सोच भए, मान्छेमा केही सोच आयो, विकास भयो, त्यसको कारण कारणले वन जगाउनु पर्ने रहेछ भनेर वनसँग सम्झौता भएर एउटा वनले अब ठिकै छ यहीँको जनताले यस्तो गर्यो अब यही जनताले नै जगाउनु पर्छ यसलाई नै समुदाय बनाउनु पर्छ भन्ने सोच भएर अनि सबै मिलेर एउटा सङ्गठन गरेर एउटा समुदायलाई चाहिँ नि वनले एउटा भनौँ न विधानहरू बनाइदियो र अहिले आएर समुदायले अब आफूले संरक्षण गरे अनुसार फाइदाहरू लिइराखेका छन्।
सरकारले राष्ट्रिय वन स्थानीय समुदायलाई दिने प्रक्रिया थालनी गरेको चार दशक पुगिसकेको छ। ठाउँ ठाउँमा वन जङ्गल अतिक्रमणको चपेटामा परेका खबर सार्वजनिक भइरहेका पनि छन्। तर बाँकेमा भने वन संरक्षण नमुना बन्दै गएको छ। सामुदायिक वनको महत्वबारे बताउँदै बाँके महादेवपुरी स्थित भगवती सामुदायिक वन उपभोक्ता समूहका सचिव दुर्गा खत्री,
वन संरक्षण गर्न सक्यो भने अब डाले घाँसहरू हिउँदको बेलामा खुलाउने गर्छौँ। वन संरक्षण भएन भने भनेको बेला घाँस काट्न पाइँदैन, डाली घाँस पनि काट्न पाइँदैन। अब जतिखेर बातिर उनीहरूले आफ्नै मनोरञ्जन काट्ने भए भई घाँस पनि अब गाईबस्तुहरू छाडेर गाईबस्तुहरू खाइदिने भए हामी काट्न नसक्ने भयौँ।
बाँकेमा 162 सामुदायिक वन छन्। ती मध्ये 51 सामुदायिक वनहरू बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्छन्। सामुदायिक वनका अल्पकालीन तथा दीर्घकालीन फाइदा बारे स्थानीयले थाहा पाएपछि वन संरक्षण र सम्वर्धन हुँदै आएको हो।
प्युठान नगरपालिका 9 स्थित टिकुरीमा निर्माणाधीन बस पार्क झण्डै 1.5 करोड रुपियाँ खर्च भइसक्दा समेत सञ्चालनमा आउन सकेको छैन। स्थानीयले जग्गा प्रदान गरेपछि भवन तथा सहरी विकास डिभिजन कार्यालय रोल्पा र प्युठान नगरपालिका मार्फत 3 वर्ष अघि निर्माण थालिएको हो। बस पार्कमा हुनुपर्ने न्यूनतम पूर्वाधार, शौचालय, प्रतीक्षालय, टिकट काउन्टर समेत अझै बनेका छैनन्। यहाँ पुग्ने सडक व्यवस्थित भइ नसकेको बस पार्क व्यवस्थापन समितिका अध्यक्ष शालिकराम पण्डितले बताउनु भएको छ। यस वर्ष झिमरुक नदीको कटानले बस पार्क जोखिममा परेकाले ढुक्क भएर पार्किङ गर्न सक्ने अवस्था नरहेको स्वर्गद्वारी सार्वजनिक यातायात व्यवसाय समितिका महासचिव चन्द्रमान श्रेष्ठले बताउनु भएको छ।
पश्चिम डायरीमा बन्दको विकल्प रोज्न सुझाव।
आखिर बन्दै नगरेर पनि त डाक्टर हाम्रो केसीले त्यत्रो ठुलो आफ्नो प्रब्लमलाई सल्भ गराए।
बन्द भनेको बिल्कुलै गलत हो यो।
लगायतका सामग्री हामी सँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
वाओ, तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू।
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि। ए, एउटा कुरा सुन न, आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ। इलेक्ट्रोनिक सामानको लागि भौता लिनु भएको रहेछ। कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो। उहाँले घरको एड्रेस पो दिनु भएछ। कतै तिमीलाई त होइन,
मै त हो नि।
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोकमा जाऊ है। त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है।
हजुर, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोक होलसेल तथा फुटकर विक्रेता। कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा। स्तरीय घडी, क्यामेरा, साउन्ड रेकर्डर, स्पिकर, मोबाइल, एलईडी टिभी, फ्रिज, विदेशी ब्रान्डका साउन्ड सिस्टम, मोबाइल एसेसरिज, आइफोन 7 प्लस, ल्यापटप, साथै स्यामसुङ, सोनी, स्काईबर्थ, डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ। झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबिक चोक। सम्पर्क नम्बर 081-525-615।
महिला समूहद्वारा उत्पादित अर्गानिक स्याउ खाऊ, स्वस्थ रहौ।
साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पूरक अनुदान सहयोगमा सञ्चालित ताजा च्याउ उत्पादन उपआयोजनामा यस बेलभार 5 बाँकेका नवज्योति महिला कृषक समूहले च्याउ उत्पादन गरिरहनु भएको छ।
हालसम्म यस समूहले उपआयोजनाको सम्झौता बमोजिम सम्पूर्ण क्रियाकलाप सम्पन्न गरिसकेको छ
र अहिले बजारमा महिला समूहहरूद्वारा उत्पादित अर्ग्यानिक च्याउ आइरहेको जानकारी गराउँदछौ।
च्याउको आवश्यकता भएमा हामीलाई सम्झन सक्नुहुनेछ। थप जानकारीका लागि मोबाइल 98-682-323, 98-682-323।
वाओ, बर्गर र पिज्जा।
त्यही भएर त तिमीलाई यहाँ ल्याएको। दुईवटा पिज्जा खाँदा एउटा पिज्जा फ्री, त्यो पनि मूल्य रु 160 मा मात्र।
हेलो, तिमीहरू कहाँ हो? नास्ता खान जानु भनेको होइन?
ए, त्यसो भए तिमी बस पार्कमा रहेको चाइनिज फास्ट फुड एन्ड कटेजमा आइहाल न।
माछाका विभिन्न परिकार, लोकल कुखुराको लेग पिस, ललिपप, खसीको मम, सेकुवा, कलेजो, भुटुवा आदि नास्ता र अर्डर अनुसार खाना तथा नास्ताको राम्रो व्यवस्था छ।
साथै होम डेलिभरीको पनि सुविधा छ।
सम्पर्क चाइनिज फास्ट फुड एन्ड कटेज, प्रोप्राइटर मिलन रागी। सम्पर्क नम्बर 98-145-55-221। स्थान नेपालगञ्ज बस पार्क रोड, सल्ली बजार जाने गाडी लाग्ने ठाउँ।
आजको यो बैठकबाट नयाँ समिति पनि चयन हुँदैछ।
अहिलेको समितिमा हामी अल्पसंख्यक, अपाङ्गता भएका नागरिक, दलित, पछाडि परेको सबै समुदायको सहभागिता हुनुपर्छ है अध्यक्षज्यू। पहिलेको जस्तै अरू समुदाय छुट्नु हुँदैन है।
सबै समुदायका मानिस बैठकमा पनि आउनु पर्यो नि। बैठकमा नआउने अनि पद मात्रै खोजेर हुन्छ
के? उनीहरूलाई हामीले बैठक हुँदैछ भनेर जानकारी दिएका थियौँ। यस्ता बजेट विकासमा आउने कार्यक्रम त टाटा बाठाहरूले मात्र थाहा पाउँछन्, सोझालाई कहाँ कहिले के कार्यक्रम भयो भन्ने कुरा नि थाहा हुँदैन। त्यसैमाथि उनीहरूलाई पनि अवसर दिनु पर्यो नि, होइन र?
धेरै जान्ने नबनाऊ, हामीले उनीहरूलाई बोलाएकै हौ, आएनन् त के गरौँ?
आएर पनि कुरा सुनाउन नपाएपछि र उनीहरूका कुरा नसुनेपछि किन आउनु त?
होइन, तिमीलाई किन जान्ने बन्नु पर्यो? हँ, सबैको ठेक्का तिमीले मात्र लिएका छौ र?
यो ठेक्का र जान्ने सुन्नेको कुरा होइन अध्यक्षज्यू। हाम्रा हरेक विकासका कार्यक्रमहरूमा सबै समुदायको सहभागिता भएन भने र आफ्नो कुरा राख्न पाइएन भने सरकारबाट पाइने विविध अवसरहरू गुम्न सक्छन्। त्यसैले कुनै अवसर पनि गुमाउन नपरोस् भनेर सबैको हित हुने देखेर मैले यस्तो भनेको हो। त्यसमाथि सबै समुदायको अर्थपूर्ण सहभागितामा कार्यक्रम गर्न सकियो भने दिगो हुन्छ र हामीले पनि अपनत्व महसुस गर्न सक्छौँ।
स्थानीय स्तरमा गठन गरिने सबै खाले समूहहरूमा विविध जाति, क्षेत्र, वर्ग र समुदायको सहभागिता गराउँ। सबैको कुरा सुन्ने, सुनाउने र निर्णयमा पुग्ने वातावरण बनाऊ। सबैको समान अधिकार दिउँ। शान्त सुन्दर समाजको निर्माण गरौँ। राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा जनहितमा जारी सन्देश।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। बाँकी खबर। आफ्ना माग पूरा गराउन गरिने बन्द हडतालले नागरिकलाई नै शास्ति पुर्याउने गरेको छ। केही दिनअघि एमाले र उसको भाद्री संगठन युवा संघले आह्वान गरेको बन्दले शास्ति पाएका सर्वसाधारण दुई दिनसम्म तरुणदल बाँकीले आयोजना गरेको बन्दको मार खेपे। आफ्नो माग पूरा गराउन बन्दको विकल्प न एमाले जस्तो पार्टीले रोज्न सक्यो, न त कङ्ग्रेसकै भाद्री संगठन तरुणदलले। सुनौ आजको नागरिक आवाज।
म रमेश बहादुर। त बन्दको विकल्प भनेर भनेको त आखिर बन्दै नगरेर पनि त डाक्टर हाम्रो केसीले त्यत्रो ठुलो आफ्नो प्रब्लमलाई सल्भ गराए। अन्य सत्याग्रहको द्वारा पनि हामीले चाहिने घेराउ गरेर पनि जिम्मेवार मान्छेहरूलाई जिम्मेवारी बोध गराएर पनि हामीले आफ्नो समस्याको समाधान चाहिँ झिक्न सक्छौँ।
सीता आचार्य, बन्द गरेर कसैलाई पनि फाइदा हुँदैन। ठुला पार्टीले हामीले चुनाव जिताएर माथि पुऱ्यायो, माथि पुऱ्याएर तिनीहरूले अहिले बन्द आफू लड्छन् अनि हामीहरू सानातिना समस्या पुर्याइरहेछन्। अनि यो बन्द भनेको बिल्कुलै गलत हो। यो एकदमै यो माथिबाटै बन्द गर्नुपर्छ। एकदमै हाम्रो सानैदेखि ठुलासम्मको यो चाहना छ, गल्ती उनीहरूको छ अनि हामीलाई सजाय दिइरहेछ।
मोतीलाल पराजुली, यो सबै दल मिलेर शान्ति क्षेत्र घोषणा गर्ने अब बन्दै नगर्ने भनेर दशौँ पटक निर्णय गरिसके, उनले कार्यान्वयन गर्दैनन्। ठुला पार्टीका ठुला नेताले यसलाई शान्ति गराउने बन्द नगर्ने भने सदाका लागि खुला हुन्छ। उनले चाहिँ माथि आफै गृहमन्त्री छ, आफ्नै मान्छे कार्यकर्ता यहाँ पिटिन्छ, त्यहाँ त आफै बन्द गराउँछ। यो त सरकारले गराउँछ।
विष्णु मरासेनी, विभिन्न माग राखेर बन्द गर्नु एक हिसाबले राजनीतिक पार्टीहरूको लागि ठिक होला, तर उनीहरूले आफ्नोलाई भनेर मागको लागि बन्द गराउँछन्। एउटा हुन्छ कार्यकर्ताले पिटाइ खा हुन्छ, अर्कोले गरेको हुन्छ, तर जहाँबाट पनि फेरि मार पर्ने त्यसको सजाय भोग्ने भनेका फेरि हामी व्यापारी हुन्छौँ के?
जस्तो अब यसमा बन्दको विकल्प जुन पार्टीहरूले जुन गरिराखे छ नि, आपसी समझदारीमा टेबल माथि नै यो कुरा राख्नुपर्छ। यो यहाँ बन्द गर्छ नि, जनताले जाने हैरान गर्ने काम मात्रै हुन्छ। यसबाट समस्या समाधान त हुँदैन नि। जे कुरा गर्छन् तिनीहरू पार्टीहरू, प्रत्येक पार्टीले त्यहीँ आफ्नो मन्त्रालयमा बसेर समझदारीमा जाउन् र समझदारी नै यसको राम्रो विकल्प हुन्छ।
बाँकेमा रासायनिक मलको अभाव सिर्जना भएपछि कृषक सहकारी संस्थाले मौकामा चौका हान्ने गरेका छन्। सहकारीले अनुदानमा प्राप्त रासायनिक मल बिक्रीमा लापरवाही गरेको पाइएको छ। अनुदानमा प्राप्त रासायनिक मलको मूल्य बढाएर कृषकलाई बिक्री गर्ने गरेको पाइएको हो। बाँके बेतहनी दासपुरुवामा रहेको अम्बी कृषि सहकारी संस्था लिमिटेड कृषि सामग्री कम्पनी लिमिटेडबाट ल्याएको मल कृषकलाई तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएको हो। ढुवानी भाडा जोडेर उक्त सहकारीले 871 रुपियाँमा कृषकहरूलाई बिक्री गर्ने भनी सम्झौता गरे पनि त्यस्तो नगरेको पाइएको कृषि कार्यालयका कृषि प्रसार अधिकृत धनबहादुर पुनले जानकारी दिनुभयो। उक्त सहकारीले प्रतिबोरा 29 रुपियाँ बढी असुलेको पाइएको पुनले बताउनु भएको छ। खगेन्द्र दाहालले सद्भाव दैनिकमा खबर लेख्नु भएको छ।
लायन्स क्लबका संस्थापक मेलविन जोन्सको जन्मोत्सवको अवसरमा हिजो लग्धुवा मावि कानकाण्डमा विद्यार्थीहरूको निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट 325B2 नेपाल अन्तर्गत एरिया नम्बर 6 का 4 लायन्स क्लबहरूको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरबाट 220 विद्यार्थीको निशुल्क आँखा परीक्षण गरिएको बताइएको छ।
पश्चिम डायरीमा अब नागरिक मत मानव बेचबिखन सामाजिक अपराध हो, तर पनि विभिन्न प्रलोभनमा पारेर मानव बेचबिखन जस्तो निष्कृष्ट काम भइरहेका छन्। मानव बेचबिखन कसरी रोक्न सकिएला? अधिकारकर्मी सुरेश गौतमको विचार।
विशेषतः मानव बेचबिखनको कुरा गर्दाखेरि यसमा सर्वप्रथम त एउटा नागरिक समाज अथवा नागरिकहरू पनि सचेत हुनु त्यत्तिकै जरुरी छ। र अर्को कुरा के त भन्दाखेरि चाहिँ मानव बेचबिखनमा जुन एउटा कामको लागि भनेर अर्को काम लगाउने अथवा कामको प्रलोभन पारेर विदेशी नै जुन क्रियाकलापहरू जुन भइरहेका छन् यो आपराधिक क्रियाकलापहरू योलाई त जति सक्यो कडा कानुनबाट उनीहरूलाई कानुनी दायरामा ल्याउने र त्यो कार्यमा लागेका मान्छेहरूलाई एउटा चाहिँ दण्ड सजाएको नल्याइकन एउटा हुँदैन। र अर्को कुरा चाहिँ के त भन्दाखेरि त्यसको साथसाथमा राज्यले पनि जो त्यस्ता खालका अवेरनेसका प्रोग्रामहरू यसरी चाहिँ लगिन्छ र बेचबिखनमा पारिन्छ अथवा अप्ठ्यारोमा पारिन्छ र जसले गर्दाखेरि चाहिँ तपाईँ हाम्रो हामी जोखिममा पर्न सक्छौँ भन्ने जस्ता विभिन्न सङ्घ संस्था र राज्यले पनि त्यसमा चनाखो भएर लाग्नुपर्ने र त्यसको साथसाथमा अर्को कुरा के त भन्दाखेरि चाहिँ नागरिक समाजले पनि यस्ता खालका गतिविधिहरूमा चाहिँ अग्रसर भएर लाग्नुपर्ने देखिन्छ र त्यसको साथसाथमा राज्यले जो त्यस्तो खालको विपन्न वर्गमा भएका समुदायहरूको लागि रोजगारका कामहरू ल्याउनु पर्ने र जसले गर्दाखेरि चाहिँ जुन प्रलोभनमा पारेर मान्छेहरूलाई झुक्काउने लगेर चाहिँ अप्ठ्यारोमा पार्ने बिजबिखनमा पार्ने कामहरू हुन्छन् त्यो कामबाट कम्तीमा पनि मान्छेहरूलाई बचाउन सकिन्छ जस्तो मलाई लाग्छ।
रुकुम बाफीकोट गाविसस्थित स्यार्पोतालमा पछिल्लो पाँच महिना त आन्तरिक तथा बाह्य गरी 500 भन्दा बढी पर्यटक पुगेका छन्। गत भदौ 1 गतेदेखि पुस पहिलो सातासम्म 517 जनाले स्यार्पोताल अवलोकन गरेका हुन्। तालको छेउमा रहेको स्यार्पोताल गेस्ट हाउस सञ्चालनमा आएदेखि मात्र यहाँ आउने पर्यटकको विवरण राख्न थालिएको हो। गाविसले गेस्ट हाउस भाडामा दिएपछि सञ्चालकले स्यार्पोताल अवलोकनका लागि आउने पर्यटकको विवरण राख्न थालेको बताइएको छ। रुकुमसहित सल्यान, दाङ, रोल्पा, प्युठान, जाजरको, नेपालगञ्ज, काठमाडौँबाट समेत स्यार्पोताल अवलोकनमा आउने गरेको बताइएको छ। हरि गौतमले आजको कान्तिपुरमा लेख्नुभएको छ, पाँच महिनामा 2 जर्मनी, 2 इन्डोनेसियन, 1 मलेसियन र 1 चाइनिज पर्यटकले समेत स्यार्पोताल घुमेका छन्। यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालगञ्जको एक बाल मैत्री विद्यालयमा विद्यार्थीलाई यातना, शिक्षिका गङ्गा श्रेष्ठद्वारा बालकको टाउकोमा क्लिपबोर्ड प्रहार।
सामाजिक सद्भाव जोड्न बाँके गङ्गापुरका अगुवाहरू एक ढिक्का, मङ्सिर 27 गतेपछि असहज बनेको मटियाको अवस्था सामान्य।
कर्णालीमा उपकरण अभावले उपचार विधि भगवान भरोसामा, स्वास्थ्यमा व्यथिति, जनस्वास्थ्य कार्यालय बाँकेमै औषधिको अभाव।
र चन्दनाथ मूर्ति चोरी प्रकरण, सात धारणी चाँदीको मूर्ति अझै भेटिएन, 5 महिनाको अवधिमा 500 बढी पर्यटक रुकुम को स्यार्पोताल पुगे।
पश्चिम डायरी krishnasarefm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी योगेश सँगै निशु र म प्रिया बिदा हुन्छौ। आज पौष 26 गते मंगलबार, जनवरी 10 तारिक, तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।